यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। सरकार जनताका समस्या समाधान र विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेष नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति। सांजेन जलविद्युत आयोजनाको 42.5 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। रूसी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु। र एसीसी U19 महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित रहँदै सुपर फोरमा प्रवेश। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। ललितपुर महानगरपालिकाको 106 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताउनुभयो। प्रधानमन्त्री ओलीले गरीबी घटाउन अधिक प्रयास भएको, सड़क पुल जस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढ़ेको, वैदेशिक मुद्रा संचितमा वृद्धि हुनुका साथै विकास निर्माणका कार्यले गति लिएको उल्लेख गर्नुभयो। सहाराविहीनहरूलाई भरण पोषण सहित आश्रयको व्यवस्था भएको भन्नुहुँदै उहाँले 2082 सालभित्र देशलाई सड़क मानव मुक्त बनाउने उद्घोष गर्नुभयो। प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक शहर ललितपुर भएकाले सम्पदा संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवर्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताउनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले उपभोक्ता समिति मार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारी सहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रतिवेदन हस्तान्तरण गर्नुभयो। गत जेठ 17 गते मन्त्री परिषदबाट पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा 5 सदस्यीय आयोग गठन गरिएको थियो। प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले प्रतिवेदनले औल्याएका निष्कर्षलाई अविलम्ब कार्यान्वयन गर्ने र आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरी निचोडमा पुग्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अघि बढ़ाएको छ। समितिको आज बसेको बैठकले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञहरूसँग छलफल गरेको हो। छलफलमा सांसदहरूले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन योग्य बनाउनु पर्नेमा जोड़ दिँदै विषय अनुसार सरल र सबैले बुझ्ने भाषामा ऐनको नाम परिवर्तन गर्न सुझाव दिनुभयो। छलफलमा विज्ञहरूले चल सम्पत्ति धितो राखी ऋण लिने भन्ने विषय स्पष्ट गर्न सके कानून कार्यान्वयनमा आउने, सुरक्षित कारोबारको भाषा बुझिने बनाउनु पर्ने, सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याइने हुँदा यसलाई वैज्ञानिक बनाइनुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले तिलगंगा विश्वविद्यालय विधेयकमाथि शिक्षा तथा कानूनविदसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा पूर्व मन्त्री एवं कानूनविद माधव प्रसाद पौडेलले तिलगंगा विश्वविद्यालयले नेत्र अध्ययन प्रतिष्ठानका रूपमा स्थापना गरिनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी ल्याइएको विश्वविद्यालय विधेयक स्वास्थ्य मन्त्रालय अन्तर्गत राखिनुपर्ने र सम्बन्धित मन्त्रालयको सहसचिव नभई सचिवको प्रतिनिधित्व रहने गरी विधेयक संशोधन गर्न कानूनविद पौडेलले सुझाव दिनुभयो। बैठकमा शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले आँखा सम्बन्धी अध्ययन अध्यापन र अनुसन्धान लगायतमा केन्द्रित हुने गरी विधेयकमा कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मंचको आयोजना एवं गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा राष्ट्रिय सभाका साथै सातवटै प्रदेशका सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। संसदको प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै वहाँले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको पूर्व शर्त शान्ति सुरक्षा भएको बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै वहाँले मुलुकमा विधिको शासन स्थापना हुन सकेन भने लोकतन्त्रको अर्थ नहुने बताउनुभयो। संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड़ दिनुभयो। गोष्ठीमा लुम्बिनी प्रदेशका 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी र 3 सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले लैंगिक एवं अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ। जर्मनीको बर्लिनमा आज आयोजित समान अधिकार सम्बन्धी सम्मेलन अन्तर्गतको राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता विषयक प्यानललाई सम्बोधन गर्नुहुँदै वहाँले नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको समावेशीकरण र मानवाधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले नेपालले विधायकीबाट नै लैंगिक तथा यौनिक अल्पसंख्यकहरूका पक्षमा कानून बनाएको पनि जानकारी दिनुभयो। संघीय जनगणनामा तेस्रो लिंग समावेश गर्ने विश्वको पहिलो देश नै नेपाल बनेको प्रसंग उठाउनुहुँदै वहाँले 16 आवधिक योजनामा यौनिक र लैंगिक अल्पसंख्यकका मुद्दालाई प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री डाक्टर राणाले मुलुकमा अल्पसंख्यकहरूको अधिकारको रक्षाका लागि प्रशस्त कानूनी व्यवस्था भए पनि उहाँहरूप्रतिको सोच र कानूनको कार्यान्वयनका लागि सोचाइमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ। पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरूपता नभएसम्म अन्य पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो। बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खड़ा गर्ने, पार्टीको सांगठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई थप 4 हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सभापति लामिछानेलाई हिरासतमा राख्न 8 पटक म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्माले अदालतबाट म्याद थप भएको जानकारी दिनुभयो। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक 2 काठमाडौँबाट पक्राउ पर्नु भएको थियो। सभापति लामिछाने सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्र बाबु राई जीवी सहित 65 जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहित प्रहरीले प्रतिवेदन बुझाएको हो। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म अदालतमा मुद्दा दर्ता गरेको छैन। सार्वजनिक सेवा प्रसारण पीएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज पदबहाली गर्नुभएको छ। पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्नुहुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रह गर्नुभयो। सो अवसरमा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकबद्ध भई लाग्न तयार रहेको बताउनुभयो। यस्तै नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रूपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक सेवा प्रसारणका रूपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्रालयले प्लास्टिक जन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ। विभागले आज एक सूचना जारी गरी सवारी साधनको नियमित मरमत सम्भार गर्न उद्योग कल कारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सड़क तथा निर्माण कार्यबाट उड्ने धुवा धूलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो। विगत केही सातादेखि मुलुकको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़ेको सन्दर्भमा विभागले सूचना जारी गरेको हो। चिलीमेको सहायक कम्पनी सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको सान्जेन जलविद्युत आयोजनाको विद्युत व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोड़िएको छ। सम्पूर्ण प्राविधिक परीक्षण लगायत काम सम्पन्न गरेर हिजो साँझदेखि सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको हो। सान्जेन जलविद्युत आयोजनाले गत मंगिर 8 गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो। रसुवाको आमा छोदिङमो 5 निर्माण भएको सो आयोजनाको क्षमता 42.5 मेगावाट रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसको विकिरण रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको आज बिहान दक्षिण पूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ। रूसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले मस्को रियाजान्स्की एभेन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कूटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको थियो। रूसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभ र उहाँका सहकर्मी विस्फोटमा मारिएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्तिका सन्दर्भमा नेपालले राम्रो प्रगति गरेको बताउनु भएको छ। थाइल्याण्डको ब्यांककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा अर्थमन्त्री पौडेलले अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले हाल विश्वव्यापी रूपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, सार्वजनिक ऋणको बढ़दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्नेमा पनि त्यस अवसरमा जोड़ दिनुभयो। नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी जल विद्युत आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत कटौती हुने जनाएको छ। गएको असोजमा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट हालसम्म उत्पादन बन्द रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी आयोजनाको मरमत कार्य यही पौष 10 गते भित्र सक्ने गरी कामलाई तीव्रता दिएकाले औद्योगिक क्षेत्रमा हाल गर्नु परेको विद्युत कटौती लामो समयसम्म भने नरहने बताउनुभयो। अस्ट्रेलियाको आर्थिक नगर मेलबर्नमा शनिबारबाट भएको मेड इन नेपाल एक्सपो नेपालका उत्पादनहरूको बजारीकरण गर्दै सम्पन्न भएको छ। मेला तथा प्रदर्शनीको भिक्टोरिया राज्यको मेरी ब्रुनाङ सिटी काउन्सिलका मेयर प्रदीप तिवारीले शुभारम्भ गर्नुहुँदै नेपाली उत्पादनका सामग्रीहरू अस्ट्रेलियाको मेलबर्नमा बिक्री वितरणमा सहजीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले एसएससी महिला यु १९ एसिया कपमा अङ्क बाँडेका छन्। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 95 रनको लक्ष्य पछ्याई रहेको भारतले 3.1 ओभरमा कुनै पनि विकेट नगुमाई 28 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई एक एक अङ्क दिएको छ। यो नतिजासँगै समूह बीमा समान 3 अङ्क रहे पनि नेट रन रेटमा भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 94 रनको योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान पूजा महतोले 25 र अलिसा कुमारी यादवले अभिजित 20 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। भारतका लागि अरुणिका सिसोडियाले 4 तथा मिथाली र आनन्दिताले समान 1 विकेट लिए। सुपर ओभरमा नेपालले बिहिबार श्रीलंका र शुक्रबार बंगलादेशको सामना गरेछ। नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लीग एनपीएलको पुरस्कार राशि घोषणा गरेको छ। एनपीएलको विजेताले 1,10,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिलेसम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले 51,00,000, तेस्रो टोलीले 25,00,000 र चौथोले 15,00,000 प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाड़ीलाई कार दिने बताइसकेको छ। एनपीएल अन्तर्गत लीग चरणका कुल 28 खेल सकिएका छन्। 28 खेल सकिँदा प्लेअफमा पुग्ने 4 टीमको टुङ्गो लाग्दा 4 टीम चरणबाट बाहिरिएका छन्।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रहे बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकार जनताका समस्या समाधान र विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेष नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति। सान्जेन जलविद्युत आयोजनाको 42.5 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। रूसी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु। र एसएससी यू 19 महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित रहँदै सुपर फोरमा प्रवेश। हौस् त राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।